मत्ती 3 को 1 र 2 पद पहिला पढ्नेछ। ती दिनहरूमा बप्तिस्मा दिने युहन्ना यहुदियाको उजाड स्थानमा यसो भन्दै प्रचार गर्दै आए, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। मत्ती 3 भर्खर पढ्यौं कि बप्तिस्मा दिने युहन्ना भन्ने व्यक्ति चाहिँ यहाँ उल्लेख भएको छ। तब ऊ चाहिँ अगाडि उसलाई यहाँ प्रस्तुत गरिएको छ। अनि ऊ चाहिँ किन यहाँ अगाडि प्रस्तुत गरिएको छ भने बप्तिस्मा दिने युहन्नालाई पहिला जति बताए होइन बताइसकेर अब यो व्यक्तिलाई किन चाहिँ प्रस्तुत गरेको छ भने उसको चाहिँ एउटा काम छ। उसको काम चाहिँ इजरायलीहरूलाई यहुदी जातिलाई चाहिँ तयार गराउन। केको लागि तयार गराउन भने परमेश्वरले पठाउनु भएको पुत्र प्रभु येशु ख्रीष्टको अब सेवा कार्य सुरु हुन लाग्छ। उहाँले जुन खुल्लम खुल्ला अब उहाँ सिकाउने काम त्यसैले बप्तिस्मा दिने युहन्ना चाहिँ किन आएको छ भने प्रभु येशु ख्रीष्टको सार्वजनिक सेवा कार्य हुन लागेको छ। अहिलेसम्म चाहिँ यहाँ जहाँ पुगेको छ नि प्रभु येशुको उमेर अब एकैचोटि 30 वर्षको उमेरको बेलामा हामी आइपुगेका छौँ। अनि तर प्रभु येशु खुल्लम खुल्ला इजरायलमा सिकाउँदै अनि उहाँको जुन आश्चर्य कर्महरू गर्दै आफूलाई प्रस्तुत गर्न अगाडि चाहिँ परमेश्वरले बप्तिस्मा दिने युहन्नालाई चाहिँ अगाडि पठाउनुहुन्छ। एउटा अग्रदूत हो चाहिँ राजाको अगाडि अगाडि जाने व्यक्तिहरूलाई चाहिँ अग्रदूतहरू भनिन्छ। अहिले पनि कुनै पनि देशको प्रधानमन्त्री इत्यादि आउँदैछ भने ऊ एक्लै त हिँड्दैन नि होइन, त्यहाँ अगाडि चाहिँ मोटरसाइकल हुन्छ होला, गाडी हुन्छ होला होइन, बत्ती पिलिक पिलिक र आवाज पनि होइन, आवाज सही त्यहाँ चाहिँ एकदमै होइन सबैलाई सूचना दिँदै होइन बाटो छोड राजा आउँदैछ प्रधानमन्त्री आउँदैछ। त्यसैले बप्तिस्मा दिने युहन्ना चाहिँ अग्रदूत हो, अघि अघि जाने व्यक्ति। अनि उसले चाहिँ प्रभु येशूलाई नै सबैको सबै इजरायल जातिको सामु चाहिँ खुल्लम खुल्ला रूपमा नै प्रस्तुत गर्नेवाला छ, बप्तिस्मा दिने युहन्नाले गर्छ। त्यसैले अनि कुन बेला गर्छ भने प्रभु येशूले अब सिकाउन थाल्ने र उहाँले काम गर्न थाल्ने बेलासम्म चाहिँ ऊले चाहिँ केही गर्नु परेन। अब बेला आएको छ प्रभु येशू चाहिँ अगाडि बढ्ने। त्यसैले लुका एक्चुली जाने राम्रो हुन्छ होला, लुका 3 अध्यायमा जाऊँ। जुन 30 वर्षको उमेर हुनुहुन्थ्यो भने नि मैले प्रभु येशू ख्रीष्ट, त्यो चाहिँ खालि एक ठाउँमा मात्रै छ, त्यो चाहिँ लुका 3 अध्यायको 23 पदमा हो। लुका 3 को 23 पदमा यहाँ पढ्छौँ, अनि येशूले सुरु गर्नुहुँदा है उहाँको सार्वजनिक सेवकाईको सुरुआतको घडीमा उहाँ आफै प्राय 30 वर्षका हुनुहुन्थ्यो, जवान हुनुहुन्थ्यो है। अनि बप्तिस्मा दिने युहन्ना चाहिँ कति उमेरको थियो त? बप्तिस्मा दिने युहन्ना चाहिँ प्रभु येशूभन्दा अलिकति मात्र बढी उमेरको, 6 महिना मात्र जेठो प्रभु येशू भन्दा। अब एउटा चाखलाग्दो कुरो के छ भने शरीरको जन्म अनुसार तुलना गर्यो भने बप्तिस्मा दिने युहन्ना चाहिँ प्रभु येशू भन्दा अगाडि, तर प्रभु येशू ख्रीष्टको ईश्वरत्वको कुरा गर्ने हो भन्दा बप्तिस्मा दिने युहन्ना आउनुभन्दा प्रभु येशू त कहिले कहिलेदेखि अगाडि। त्यो कुरा चाहिँ बप्तिस्मा दिने युहन्नाले नै एउटा चाखलाग्दो प्रकारले भनेका छन्। युहन्ना 1 अध्यायमा जाउँ त एकचोटि, युहन्ना 1 अध्याय, युहन्ना 1 अध्यायको 15 पदमा बप्तिस्मा दिने युहन्नाले आफू र प्रभु येशूको बीचको उमेरको तुलना गर्दै यस्तो प्रकारले भन्छन्। 15 पदमा युहन्नाले उहाँकै विषयमा गवाही दिए अनि यसो भन्दै कराए, यहाँ उहाँ हुनुहुन्छ भन्दै प्रभु यीशुलाई देखाउँदैछ, उहाँ अथवा यहाँ चाहिँ उहाँ हुनुहुन्छ जसको विषयमा मैले भने, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा पहिलो हुनुभएको छ, किनभने उहाँ म भन्दा अघि हुनुहुन्थ्यो। म पछि आउनु भएको छ, उमेरले त म भन्दा पछि हो, तर उहाँ चाहिँ म भन्दा पहिलो, म भन्दा अघि नै हुनुहुन्थ्यो भन्नेछ। अब बप्तिस्मा दिने हुनको विषयमा महत्वपूर्ण कुरा के भने, जुन पुरानो नियम है, पुरानो नियमको सबै अगम वक्ताहरूलाई यसो एकछिन विचार गर, ठिक छ ल, मोसादेखि हामी सोच्छौँ, सबै अगम वक्ताहरू चाहे उनीहरूले लिखित रूपमा अगमवाणीहरू लेखे अथवा उनीहरूले बोलेर मात्र अगमवाणी कहे, ती सबै सबै अगम वक्ताहरूकै मध्यबाट ऊ बोलिरहेको छ, त्यो याद गर्नुपर्छ। बत्तीसमा दिने हुना चाहिँ पुरानो नियमबाटै आउँदैछ कि ऊ चाहिँ, हुन त हामीले नयाँ नियममा पढ्छौँ, तर यो चाहिँ मानवीय विभाजन हो कि एक हिसाबले भन्यो भने, होइन पुरानो नियम नयाँ नियम भन्ने त छैन नि परमेश्वरलाई, परमेश्वरको वचन हो होइन, तर हामी के बुझ्नुपर्छ भने पुरानो नियमको त्यो अगम वक्ताहरूको ठुलो भिडबाट चाहिँ अब यहुन्ना चाहिँ उठ्दैछ, अनि उसले चाहिँ सबै अगम वक्ताहरूको प्रतिनिधि जस्तै गर्दैछ, भनेपछि पुरानो नियमको अगम वक्ताहरूको स्थानबाट मध्यबाट एउटा प्रतिनिधिको रूपमा चाहिँ उसले चाहिँ अब बोल्नेवाला छ। के याद गर्नुपर्छ भने सबै अगम वक्ताहरू, जो पुरानो नियमको अगम वक्ताहरू, इजरायलको अगम वक्ताहरूको काम के थियो भने उनीहरूले चाहिँ इजरायल जातिलाई, उनीहरूको जातिलाई चाहिँ उनीहरूको स्थान, तिमीहरू भण्डारी हो, तिमीहरू चाहिँ ढुकुटी हो, तिमीहरू परमेश्वरको ब्याङ्क हो भनेर चाहिँ उनीहरूलाई सम्झाइरहनु पर्थ्यो। परमेश्वर वचन आउँथ्यो, उनीहरूले भन्थ्यो तिमीहरूको काम चाहिँ परमेश्वरको यी प्रतिज्ञाहरू हामीले पाएका छौँ, तिमीहरूले परमेश्वरको भविष्यवाणीहरू अनि उहाँको योजना, उहाँको उद्देश्य सब हामीलाई सुनाउनु भएको छ होइन, अनि हामी विश्वासयोग्य हुनुपर्छ भनेर, भण्डारी विश्वासयोग्य हुनुपर्छ, पाएको जिम्मा त राम्ररी उसले लिनुपर्छ भन्दैछ। तर इजरायल चाहिँ यो त्यति विश्वासयोग्य भएन है, अनि उनीहरूले चाहिँ जुन काम परमेश्वरले दिनुभएको थियो, अघि पनि भनेको थिएँ साक्षी हुनलाई, खासै त्यति राम्रो गरेन वास्तवमा, अनि परमेश्वरको त झन् धेरैपटक निन्दा भएको छ उनीहरूकै जन इजरायलीहरूबाट नै भन्ने कुरा पनि हामीले पटक पटक पाउँछौँ। तर फेरि एउटा कुरा, इजरायलले विश्वास गरेन भन्दैमा यो कुरा चाहिँ उडेर जाँदैन रहेछ फेरि है, इजरायल यो त परमेश्वरले राखेको कुरा हो, इजरायल अविश्वासी हुँदैमा परमेश्वर अविश्वासी चाहिँ हुँदैन रहेछ, त्यो कुरा चाहिँ रोमी तिनमा हामीले पढ्नुपर्छ एकचोटि जाँदै, रोमी तिन अध्याय को तीन पद अघि नै चाहिँ रोमी तिनको दुई पढाएको थियौँ, युदी भएर के फाइदा भयो, एकदम फाइदा भयो, उनीहरू त ढुकुटी हुन पायो परमेश्वरको वचनको उद्देश्यको इत्यादि होइन, प्रतिज्ञाहरू भविष्यवाणीहरू, तर विश्वास गरेन नि त उनीहरूले भन्दा नि के भयो त भन्छ परमेश्वरले तीन पदमा, हेर्नु न रोमी तिनको तीन, यस कारण यदि कसै कसैले विश्वास गरेनन् भने, इजरायलीहरूले विश्वास गरेनन् भने के भयो त, के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउँछ र, सुन्नुहोस् कदापि हुँदैन भन्छ, मान्छेहरूले विश्वास नगर्दैमा परमेश्वर झुटाउँदैन है, थोरैले विश्वास गर्ला परमेश्वर सत्य नै हुन्छ, धेरैले विश्वास गरे पनि सत्य नै हुन्छ परमेश्वरको सत्य है, थोरैले विश्वास गरे पनि उत्तिकै सत्य हुन्छ। अब इजरायलले विश्वास गरेन तर परमेश्वर विश्वासयोग्य हुनुहुन्थ्यो, उहाँको सत्यता, उहाँको सब योजना एउटा पनि उहाँले चाहिँ उहाँले घटाउनु भएको छैन, बदल्नु भएको छैन, सबै पुरा गरी छाड्नुहुन्छ, यति विश्वासयोग्य, त्यसैले अनि त्यो चाहिँ कार्यान्वयन भइरहेछ, अहिले नै भइरहेछ, हामी अगाडि बढिरहेछौँ वास्तवमा अहिले जुन समयमा छौँ, तर अहिले हामी अलिकति अगाडितिर हेर्दैछौँ यहाँ इतिहासको पन्नामा, अनि यो अगम वक्ताहरूको कुरा जसमध्येबाट बप्तिस्मा दिने यूहन्नाले चाहिँ अब बोल्न लागिरहेछ, के याद गरौँ भने अगम वक्ताहरू के हुन्, अगम वक्ताहरू चाहिँ परमेश्वरकै स्वर निकाल्नेहरू जस्तो कि, परमेश्वरकै बोलीलाई चाहिँ उनीहरूले प्रस्तुत गर्नेहरू, परमेश्वरको मुख भनेको छ उनीहरूलाई, अनि उनीहरूलाई परमेश्वरले नै उठाउनुहुन्थ्यो, अनि उनीहरूको एउटै काम थियो, मुख्य काम चाहिँ के थियो भने ख्रिस्टलाई देखाउने, यो सबै चिजले ख्रिस्टलाई देखाउने होइन, येशु ख्रिस्ट मसीह राजा आउँदै हुनुहुन्छ, उहाँले यसो गर्नुहुन्छ, अनि सबैको अगम वक्ताहरूले त्यही गर्थे, आउँदै हुनुहुन्छ, अलि पर देखाउँथे यसैयाले 700 वर्ष अगाडि होइन, येशु ख्रिस्ट आउनुभन्दा अगाडि, मोसा त धेरै अगाडि हुन्छ, ख्रिस्ट आउनुभन्दा झन्डै 1400-1500 वर्ष अगाडि नै मोसाले देखाइरहेको, ऊ त परबाट देखाइरहेछ, यसैया चाहिँ अलिकति नजिक आएर देखाउँदैछ होइन, त्यस भिडिका अझ 200 वर्ष आएर देखाउँदैछ, मलाई कि चाहिँ 400 वर्ष अगाडि देखाउँदैछ, त्यसको त सधैँ झन् देखाउने 400 वर्ष भन्ने कोही पनि भएन, अनि त्यसपछि चाहिँ बत्तिसमा दिने यो हुन्न बुझ्नुभयो, त्यसपछि चाहिँ बत्तिसमा दिने यो हुन्नाले त जुन कुरा अब भन्छ नि त्यसले चाहिँ उसलाई के बनाउँछ भने पुरान नियमको यो अगमवक्ताहरूको समूहको अन्तिम अगमवक्ता उयो र ऊ सबैभन्दा ठुलो अगमवक्ता पनि हो, अब कुन अर्थमा भन्ने कुरा हामी हेर्नेछौँ। पुरान नियमका अगमवक्ताहरू मध्येमा बत्तिसमा दिने योहन्ना चाहिँ सबभन्दा अन्तिम र सबभन्दा ठुलो, किनभने उसको कामले गर्दा र उसको ओहराले गर्दा चाहिँ ऊ चाहिँ एकदमै विशेष अगमवक्ता भएको छ, हुन त एकदम छोटो समय मात्र थियो उसले बोल्ने, 6 महिना मात्र त्यति प्रचार गर्न सकियो उसको काम, उसलाई त जेलमा राखिदियो, पछि त मारिदियो उसलाई त हेरोद राजाले टाउको काटेर, तर त्यति छोटो समयमा उसलाई चाहिँ सबैभन्दा ठुलो अगमवक्ता भनेको छ, त्यसैले कति लामो समय त्यो ठुलो रहेनछ परमेश्वरलाई होइन। तर उसको काम र हुँदा के थियो भने उसले चाहिँ आइसक्नु भएको प्रभु येशू ख्रीष्ट मसीहलाई चाहिँ ऊ उहाँ नै हुनुहुन्छ भनेर देखाउने चाहिँ अगमवक्ता उयो, अरूले चाहिँ ऊ आउँदै हुनुहुन्छ 1500 वर्ष अगाडिदेखि देखाउँदैछ, कोही चाहिँ 1000 वर्ष अगाडि देखाउँदैछ दाउद, कोहीले चाहिँ 700 वर्ष अगाडि, तर बत्तिसमा दिने हुनाले त छोएर नै भन्छ उहाँ नै हो है, किनभने बत्तिसमा दिन्छ नि आफ्नै हातले प्रभु येशूलाई छुन सक्छ, त्यसैले ऊ सबैभन्दा ठुलो अगमवक्ता उही नै हो भन्ने बुझिन्छ। अब यसैले त्यो गर्न पाएन है, यसैहरू चाहिँ दूरबिनबाट हेरे जस्तो कि टेलिस्कोपबाट धेरै पर्छन् उसले त आम्ने सामने नै, यर्मियाले पनि त्यसो गर्न पाएन, अरू कुनै अगमवक्ताले त्यो गरेन होइन, पुरा नियमहरू तपाईँले हेर्नुहुन्छ उनीहरूले चाहिँ निकै दूरीबाट तर परमेश्वरको आत्माले उनीहरूलाई चलाएर निकै पछि कुरा उनीहरूलाई छल्लै देखाउनु भयो, जे देखाउनु भयो उनीहरूले बताए होइन। त्यसैले बत्तिसमा दिने योहन्नाको चाहिँ सबै अगमवक्ताहरूमध्ये एउटा अपूर्व र विशेष स्थान छ, अपूर्व भनेको उसको जस्तो स्थान कसैको थिएन होइन, अनि उसले चाहिँ वास्तवमा यो काम गरे, यस्तो काम गरे जुन काम चाहिँ यो इजरायलले चाहिँ गरिरहनु पर्ने काम थियो कि, त्यो के भने यो पुरै इजरायल ढुकुटी भएर चाहिँ परमेश्वर को हुनुहुन्छ, उहाँको मसीह को हुनुहुन्छ देखाइरहनु पर्ने थियो परबाट भए पनि है, बत्तिसमा दिने हुनाले चाहिँ राम्ररी गरे त्यो काम है, अनि उसलाई चाहिँ उसले चाहिँ प्रभु येशू ख्रीष्टलाई औल्याउने काम दिएको थियो त्यो गरे, प्रभु येशूलाई चिनाउने काम उसको थियो है, त्यसैले यही कारणले चाहिँ उसको सेवकाई चाहिँ ठुलो मानिन्छ, प्रभु येशूले नै त्यो भन्नुभएको छ, अनि ठुलो उद्देश्य थियो उसको। अब हामी चाहिँ 3 अध्यायमा फर्केर जाउँ, बत्तिसमा के अरे मत्तीको 3 अध्याय अनि 32 दिने उनको प्रचार सुन है, 2 पदमा पश्चाताप गर, उसको प्रचार उसले के भन्थ्यो पश्चाताप गर, कसलाई भनिरहेछ इजरायललाई भन्दैछ पश्चाताप गर, आज्ञा दिँदैछ, अनि उसले किन पश्चाताप गर्नुपर्छ उसले भन्छ किनभने स्वर्गको राज्य नजिकै आएको छ भनेर उसले चाहिँ बताउँदैछ। अब अघि हामीले अध्ययनमा हेऱ्यौँ मत्ती 2 अध्यायमा चाहिँ इजरायल चाहिँ आफ्नो मसीह राजा आउँदाखेरि चाहिँ अविश्वासमा छ, पुरै अविश्वास छ, व्यवस्था छ, अघि भजनमा गाए जस्तै व्यवस्था है, उनीहरू जाँदैन 9 किलोमिटर पनि दण्डवत गर्नलाई है, उनीहरूलाई भनिएको थिएन र अरू आएन त एउटा कुरा होइन, उनीहरू नजानु चाहिँ एकदमै उनीहरूलाई बहानै थिएन कि, उनीहरू जानु पर्थ्यो, उनीहरू खोजी खोजी जानु पर्थ्यो, उनीहरू खुसी हुनु पर्थ्यो, केही पनि छैन, अब त 30 वर्ष लगभग बितिसक्यो अथवा होइन झन्डै झन्डै होइन त्यो घटनादेखि, अनि चुपचाप छ उनीहरू, त्यसैले अब उनीहरूलाई चाहिँ उनीहरूको यो अविश्वास उनीहरूको व्यवस्थालाई चाहिँ तोड्नै परेछ अनि बप्तिस्मा दिने योहन्ना त्यसैले आएको छ. उसले भन्छ पश्चाताप गर तिमीहरूको यो छाला ठिक छैन किनभने राजा आइसक्यो भन्छ उसले त स्वर्गको राज्य नजिकै आएको छ को मतलब राजा आइसक्नु भयो. अब यो कुरा हामीले राम्रोसँग बुझ्न आवश्यक छ. यसमा हामी आज मात्र होइन पटक पटक यो स्वर्गको राज्य अनि यहाँ चाहिँ प्रसारमा नजिकै आएको छ यो अर्थहरू चाहिँ ठिक तरिकाले बुझिन खाँचो छ. अनि त्यसैले बप्तिस्मा दिने योहन्नाले चाहिँ उनीहरूलाई दोषी ठहराउँदैछ नत्र भन्दा किन पश्चाताप गर भन्नु पर्यो. दोषी भन्छ इजरायल त दोषी छ है अनि उसको प्रचार नै पश्चाताप गर भन्ने छ होइन. अब 400 वर्ष मलाकीदेखि 400 वर्ष भइसक्यो अनि 81 अब एउटा आवाज चाहिँ यो उजाड स्थानमा है भनेको ऊ सहरतिर कराइरहेछन् प्रचार गरिरहेछन् ऊ चाहिँ मानिसहरू त्यति बसोबास नगर्ने ठाउँमा त्यहाँ गएर प्रचार गरिरहेछ अनि सबैको ध्यान आकर्षण हुन थाल्छ. अनि उनीहरूलाई के जनाउन उसले खाँचो थियो भने यो राज्य होइन अघि हामीले यहाँ राजाको वंशावली राजाको जन्म राजालाई कसरी भेट्टाउने भने अब यो राज्य किन राज्य र राजा भन्दा चाहिँ त उहाँको राज्य हुनु पर्यो नि होइन राज्य बिनाको राजा हुन्छ हुँदैन है ऊ राजै होइन राज्य छैन भने तर यो राजा उहाँको राज्य नजिक छ भने चाहिँ नजिकै आएको छ. अनि यो नजिकै आएको छ यो शब्दको मतलब चाहिँ यो राज्य नै झन्डै अब स्थापित यहाँ आइसक्यो भन्दैछ खालि तर भएको छैन एकदम नजिक छ तर भइसकेको छैन होइन. अनि योहन्नाको उसले यो बताउनु पर्ने कुरा नै यो थियो है विशेष एकदमै. अब चार पदमा जाउँ है एकचोटि चार पदमा. अनि एउटा कुरा अब बप्तिस्मा दिने योहन्नाले यसरी अग्रदूतको रूपमा प्रचार गर्नेछ भन्ने कुरा छ नि उहिले नै लेखेको थियो यशायामा लेखेको थियो मलाकीमा पनि लेखेको थियो कम्तीमा त्यो दुईटा अगमवक्ताहरूले बताइसकेको थिए. अनि यहाँ चाहिँ यशायाको उद्धरण गरेछ तीन पदमा किनकि यी भनेको बप्तिस्मा दिने योहन्ना उनै हुन् जसको विषयमा यशाया भविष्य वक्ताद्वारा यसो भनिएको छ 700 वर्ष अगाडि नै उजाड स्थानमा कराइरहनेको आवाज कस्तो आवाज प्रभुको बाटो तयार पार उहाँका गोरेटाहरू सिधा पार. यो शब्दहरूद्वारा बप्तिस्मा दिने योहन्नाले चाहिँ एउटा अग्रदूतको काम गरेर मसीहलाई नै औल्याउनेछ भन्ने कुरा चाहिँ यहाँ भविष्यवाणी पूरा भएको बताउँदैछ. अब हामी चार पदमा यो बप्तिस्मा दिने योहन्ना कस्तो खालको रूपमा प्रस्तुत भयो एकचोटि हेर्न चाहिँ राम्रो हुन्छ. बयान यहाँ पढौँ चार पद. अनि यिनै योहन्नाको लाउने लुगा ऊँटको रौँको थियो भनेपछि एकदम साधारण लुगा थियो त्यो बेलाको लागि चाहिँ के अरे अनौठो चाहिँ होइन तर के धनवानले लाउने खालको लुगा चाहिँ होइन एउटा मलमल पोसाक लाएर ऊ हेरिरहेको थिएन. ऊ चाहिँ पुरानो नियममा एलिया भन्ने भविष्य वक्ता जस्तै खालको लुगा लगाइरहेछ है ऊँटको रौँको थियो अनि उनको कम्मरमा छालाको पेटी हुन्थ्यो त्यसैले सामान्य पाइने चिज उसले प्रयोग गरिरहेछ है. अनि याद गर्नुहोस् त्यो बेलाको लुगा भनेको तलसम्म हुन्थ्यो पुरुषहरूको पनि अनि त्यसैले हिँड्न दौडन अथवा होइन अलिकति काम गर्न सक्नुलाई चाहिँ पेटी चाहिँ नभई हुँदैन थियो. जहाँ चाहिँ आवश्यक पर्यो भने त्यो पेटीमा चाहिँ उनीहरूले कोस्थे होइन त्यो जम्मा पारेर के धोती जस्तै भनौँ न. अनि कम्मर कस्नु भने त्यही हो बाइबलको भाषामा है. अनि उसको खानेकुराको बयान छ अनि सलह र वनमह चाहिँ उनको खानेकुरा थियो. अनि भनेपछि ऊ जे पाइन्थ्यो त्यहाँ जहाँ बसोबास गर्ने ठाउँमा उसको जाडसानमा सलह पाइँदो रहेछ. सलह चाहिँ अब के अरे अनि वनमह त आज पनि कुरा गर्दैन राम्रो हुन्छ है. त्यसैले महमा चोप्दै सलह खान्थ्यो होला भने होइन. अनि त्यसैले ऊ चाहिँ खानेकुराको लागि एकदम फिक्री गरिकन म के खाउँला त्यो त्यो थिएन उसको है त्यो लाउला अह छैन ऊ होइन त्यो पाइन्छ तपाईँको खाएर उसको मुख्य कामको लागि चाहिँ ऊ एकदमै ध्यान दिइरहेछ अरू चिजमा चाहिँ ले चाहिँ उसको ध्यान यताउता होइन अह छैन उसको एकदमै केन्द्रित छ. अब उसले के गर्दैछ भने उसले प्रचार गर्दैछ पश्चाताप गर अनि उसले चाहिँ बत्तिसमा दिँदैछ जो जो अब विश्वास गर्न आएका हृदयहरू व्यक्तिहरू अथवा पश्चाताप गर्ने व्यक्तिहरू गरेका व्यक्तिहरू तिनीहरूलाई चाहिँ उसले चाहिँ बत्तिसमा दिन्थ्यो जो जो तयार छन् के बे तयारी बत्तिसमा दिँदैनथ्यो उसले है अनि त्यो बत्तिसमा लिने व्यक्तिहरू चाहिँ उनीहरूको आफ्नो पाप स्वीकार गर्नुपर्थ्यो किनभने पश्चाताप गर भन्दैछ नि त अनि जो जसले स्वीकार गर्थे हो हामीलाई त मुक्तिदाता चाहिन्छ नै अनि कस्तो भने एउटा व्यक्तिले आफ्नो पापै नदेखेसम्म छ नि उसले मुक्तिदाताको खाँचो कहाँबाट बुझ्छ र पश्चाताप गर्ने कुरा त त्यहाँ त छँदैछ नि जबसम्म उसले आफ्नो पापै देख्दैन होइन त्यसैले बत्तिसमा दिने यो उनीहरूले चाहिँ एकदमै कडा नै चेतावनी दिइरहेको थियो कि पश्चाताप अनिवार्य छ हेर्नुहोस् त यहाँ हामी जब पढ्छौँ पाँचदेखि पढ्न थालौँ त तब यरुसलेम सबै यहुदिया र यर्दन वरिपरिका सबै इलाकाका मानिसहरू उनी कहाँ आए थुप्रै आछ छ पद अनि आफ्ना पाप स्वीकार गर्दै उनीद्वारा यर्दनमा बत्तिसमा लिए अनि एउटा कुरा यसो भनिहालौँ है यो चाहिँ हामीले लिने बत्तिसमा जस्तो होइन फेरि यो क्रिस्चियन बत्तिसमा कदापि पनि होइन त्यो चाहिँ याद गर्नुपर्छ है बाइबलमा हामीले लिने बत्तिसमा चाहिँ येशु ख्रिस्टको मृत्यु गढाए र गौरी उठाएमा हामी सम्मिलीकरण हामी पनि उहाँसँग मऱ्यौँ गाडी एउटा बौरी उठ्यौँ भन्ने कुराको चित्रणको बत्तिसमा लिन्छ होइन पानीको बत्तिसमा उनीहरूले कहाँ त्यो गर्छ प्रभु येशु मर्नु पनि भएको छैन गाडीमा पनि भएको छैन बौरी पनि उठ्नु भएको छैन यो चाहिँ यहुदीहरू पश्चाताप गरून् आफ्नो राजा जन मेरो पनि उनीहरू चाहिँ व्यवस्था गरेर बसिरहेछन् उनीहरूको यत्रो भण्डारी पनि मतलबै छैन है अब त एकदम नजिक आइसक्यो पश्चाताप गरेर उनीहरूको अब पुरै सोचाइ नै बदल्नु पर्थ्यो अनि त्यो तयारी गराउने काम चाहिँ बत्तिसमा दिने यहुन्नाको अब त्यसपछि हामी पढ्छौँ सात पद तर जब उनले फरिसी र सदुकीहरू मध्ये ओहो यिनीहरू त यहुदी अगुवाहरू आउँछन् है उनीहरू पनि आएछ यसो के हुनलाई यहाँ भन्दै है जब उनले फरिसी र सदुकीहरू मध्ये धेरैलाई उनको बत्तिसमा आइरहेका देखे ओहो हुल्काउल गइरहेछ त तब उनले तिनीहरूलाई भने ऊ पनि उनीहरू पनि आएछन् यहुदी अगुवाहरू बत्तिसमा दिने यो हुन्न चाहिँ उसको प्रचार सुन्नुहोस् न ऊ डराउने खालको मान्छे जस्तो छ कि छैन हेर्नुहोस् यहाँ उसले भन्छ ए बिखालु साँपका सन्तान हो आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो भन्छ यसकारण पश्चाताप लायकका फल फला अनि अब्राहम हाम्रा पिता हुनुहुन्छ भन्नलाई आफ्ना मनमा नसोच किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ अनि अहिले पनि रुखहरूको जरामा बन्जरो राखिएको छ यसकारण असल फल नफलाउने हरेक रुख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ अनि उसले भन्छ एघार र बाह्र पदमा साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बत्तिसमा दिन्छु है उसको बत्तिसमाको उद्देश्य देख्नुभयो हाम्रो जस्तो होइन है पश्चातापको निम्ति म तिमीहरूलाई पानी बत्तिसमा दिन्छु तर जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ जसका जुत्ता बोक्ने लायकको म छैन उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बत्तिसमा दिनुहुनेछ उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ तर भुस चाहिँ उहाँले ननिभ्ने आगोले जलाउनुहुनेछ भन्दै त्यो सदुकी र फरिसीहरूलाई हेर्दैछ भुसहरू भन्दै भन्छरो के अरे काटिन लागेको छ तिमीहरू भन्दैछ के थियो भने उसले जब यो पश्चाताप हामी गर्छौँ भन्नेहरू चाहिँ बत्तिसमा लिन आइरहेछ नि होइन उसले चाहिँ के स्पष्ट पारेछ भने पश्चातापको प्रमाण हुनुपर्छ भन्ने छ उसको प्रचारमा चाहिँ यस्तो छ पश्चातापको प्रमाण हुन्छ त्यसैले उसले चाहिँ फल खोइ भन्दैछ अनि उसले चाहिँ भुस मात्र हो कि भन्दैछ है अनि त्यसैले तयार हुनु भनेको चाहिँ बाहिरी रूपमा तयार भएर त हुँदैन हुन्छ हुन्छ हस् हस् त्यो तयार कहाँ तयार हुन्छ हृदय यहाँभित्र हुनु पऱ्यो नि अनि त्यसैले बत्तिसमा दिने यो भन्दा चाहिँ त्यो लाटो थिएन कि चाहिँ आँखा चिम्लेर अब जे जे मुखले भन्छ हुन्छ सब पत्याउने खालको थिएन है उसले चाहिँ पश्चातापको प्रमाण खोज्दैछ अनि यदि येशु ख्रिस्ट जो चाहिँ सर्वोच्च व्यक्ति हो परमेश्वर नै हो मानिस भएर आउनु भएको छ नि यदि उहाँलाई साँच्चै नै होइन उहाँसँग हाम्रो सम्बन्ध हुने हो भने त ख्यालमल नगरेर त हुँदैन उहाँसँग साँच्चै नै हाम्रो होइन कारोबार हुने हो भने उहाँलाई चिन्ने हो उहाँबाट मुक्ति पाउने हो भने त अनि सपनी रूपमा होइन मुखले मात्र गर्दै त आए त भएन है। त्यसैले यसबाट एउटा पाठ चाहिँ के छ भने मुखले पश्चाताप गरे भनेर कहिले पुग्दैन, देखाउनै पर्छ, त्यो देखाउनै पर्छ कि। अनि त्यसैले चाहिँ नि हामीले एकअर्कालाई अनि अरू व्यक्तिहरूलाई पनि जब हामीले होइन हाम्रो नानीहरू होइन सँग व्यवहार गर्दाखेरि चाहिँ यो कुरामा जोड दिनुपर्छ, विश्वास गरे ए राम्रो राम्रो होइन होइन कहाँ राम्रो राम्रो यसो हेर्ने हो हेरौँ न त फल फल्छ कि फल्दैन, बदलिन्छ कि बल्दिन्छ, उसको व्यवहार बदलिन्छ कि बदलिन्छ, राम्रोसँग हेर्नु पर्यो होइन, उसको बोली उसको होइन हिँड्ने ढङ्ग बोल्ने ढङ्ग सोच्ने ढङ्ग सबै चिजहरूमा चाहिँ त्यहाँ प्रमाण देखिनु पर्यो। त्यसैले मुखले भन्दैमा दुख्दैन, मुखले के अरे कति व्यक्तिहरू चाहिँ मुखले भन्छन् मात्र है तर सत्यतामा चाहिँ होइन, धेरै मान्छे यस्तै हुन्छ, दुःख लाग्दो कुरा हो, हामी त्यस्तो नहौँ है। अब भक्तिस्मा दिने यहुन्ना त्यसैले एकदमै सावधानीपूर्वक चाहिँ निर्देशनहरू दिइरहेछ, पश्चाताप गर्ने हो ल, उसले चाहिँ उनीहरूलाई जो जो भक्तिस्मा लिन आइरहेछ उनीहरूलाई निर्देशन दिइरहेछ, समाउँदै चपलिरहेछ, समाउँदै चपली कहाँ त्यस्तो गरिरहने होइन, त्यो कामै छैन नि होइन, उसले चाहिँ सिकाउँदैछ, एक चाहिँ आज्ञा दिइरहेछ पश्चाताप गरे, यसको अर्थ चाहिँ राम्रोसँग बुझ्नुपर्छ, पश्चाताप गर्यो भने चाहिँ सोचाइ पुरै बदला, यति त्यसको अर्थ नै सोचाइ पुरै बदला, अलिअलि भने पुरै के को बारेमा, पाप कस्तो कुरा हो सोचाइ पुरै बदलिनु पर्यो, पाप कस्तो कुरा हो होइन, पहिला त हामीले भन्थ्यो त्यही किरा माऱ्यो पाप पाप भयो म पनि पापी नै हो है गणेशलाई मारे, अब सोचाइ त पुरै बदलिनुपर्छ, कहाँ त्यो पाप हो किरा मारेर पापी हुन्छ होइन, त्यो त पुरै बदलिनुपर्छ, अधिकांश त्यही त छ नि सोचाइ हाम्रो समाजमा होइन है। अनि म कस्तो व्यक्ति हो सोचाइ पुरै बदलिनु पर्यो, म त ठिकै हो नि सोचिरहेको छु होइन, यो त पुरै बदलिनु पर्यो, म कहाँ ठिक छैन म त है, म त पापी छु। अब त्यसैले बक्सिसमा दिने भन्ने सिकाउँदैछन् होइन, अनि मुक्तिदाता प्रभु येशु ख्रिस्ट उहाँ को हुनुहुन्छ, कस्तो खालको व्यक्ति हो, पुरै बदलिनु पर्छ सोचाइ, धेरै जसोले त राम्रो कुरो हो एउटा धर्म सुरु गरेको ठिकै छ, त्यो त्यो त पुरै बदलिनु पर्छ, त्यो नभएसम्म त्यो पश्चाताप भन्ने कुरा मुखमा मात्रै हुन्छ होइन। त्यसैले यो बक्तिसमा चाहिँ बक्तिसमा आफै चाहिँ बाहिरी रीति थियो होइन, बाहिर देखिने एउटा विधि थियो होइन, तर यो त्यो चाहिँ के थियो भने भित्र यहाँ बदलिएको वास्तविकता भित्र चाहिँ बदलिएको हुनु पर्थ्यो वास्तविक रूपमा, अनि बाहिरी रूपमा चाहिँ बक्तिसमा लिइन्थ्यो, तर भित्र नै पश्चाताप छैन भने त त्यो बक्तिसमा लिएर त काम थिएन है। अनि त्यसैले बक्तिसमाले चाहिँ त्यो देखाउनु पर्थ्यो है, देखाउनुको लागि थियो भनौँ न होइन, जीवनले चाहिँ देखाउनु पर्थ्यो साँच्चै मेरो हृदय बदलिएको छ, मेरो विचार बदलिएको छ भनेको मैले पश्चाताप गरेको छु भन्ने कुराको स्वीकारलाई चाहिँ सार्वजनिक रूपमा देखाउन चाहिँ बक्तिसमा लिँदै थियो। त्यसैले अब होइन कोही एउटा व्यक्तिलाई यहाँ आउँदैछ नि यसो देख्न ओह यो मान्छेले चाहिँ पश्चाताप गरेको छ भनेर थाहा पाइन्छ, त्यो त अब हृदयभित्र हुने कुरा त थाहा हुँदैन थियो है, बाहिर हेर्दैमा खासै थाहा हुन्छ, किनभने पश्चाताप भनेको चाहिँ सोचाइ पुरै बदलिन भनेपछि यहाँ भित्रको कुरा है हृदयको कुरा हो। अनि त्यसैले हृदयमा चाहिँ पश्चाताप यदि साँच्चै भएको छ भने त्यसको प्रमाण चाहिँ देखिन्छ, पश्चाताप देखिँदैन तर पश्चातापको प्रमाण चाहिँ देखिन्छ, अनि त्यसलाई चाहिँ यूहन्नाले कसरी बयान गरेछ भने यसलाई फल भनिन्छ फल। अनि त्यसैले पश्चाताप नगरेको व्यक्तिलाई चाहिँ फल नभएको रुख भनेको यो त बन्चोरेले काट्नुपर्छ यसलाई भन्दैछ। अनि त्यसैले जुन चाहिँ तीन अध्यायको आठ पदमा एउटा शब्द छ, यसकारण पश्चाताप लायकका फल फला भनेछ नि त्यहाँ होइन, त्यो लायक भन्ने शब्द पश्चाताप लायकका फल, अनि त्यो शब्द भनेको लायक चाहिँ भनेको चाहिँ जोग्दाखेरि बराबर फसलमा जोग्दाखेरि बराबर भयो, अनि कति ठाउँमा चाहिँ योग्यको भनेछ आफ्नो बोलावटको योग्य चालमा हिँड भनेको चाहिँ जुन ओहदामा हामीलाई परमेश्वरले फिस्टमा राख्नु भएको छ त्यससँग सुहाउँदो बराबरी वजनको जीवनमा हिँड भनेको छ, पवित्र जन हो त्यसो पवित्र जीवन छ, ज्योतिका सन्तान हो त्यसो ज्योतिमा हिँड भन्दा त मनाएर नै भन्दैछ होइन, त्यस्तै पश्चाताप गरेको हो भन्छ भने चाहिँ पश्चातापको बराबरको वजनको फल देखियोस् न तिम्रो जीवनमा भन्दैछ। त्यसैले तराजुमा जोग्दाखेरि बराबर छ कि छैन होइन, एकातिर चाहिँ बदलिएको जीवन फल अर्कोतिर चाहिँ पश्चाताप भनेको चाहिँ भित्री सोचाइको परिवर्तन, त्यो भाषा भने बाहिरसँग बराबर हुन्छ, अनि यो पनि बराबर हुन्छ कि। एकातिर उसले भन्छ परमेश्वरले मेरो हृदयमा यस्तो काम गर्नुभएको छ, मेरो पुरा सोचाइ नै बदल्याएको छ, मेरो आफ्नो बारेमा सोचाइ बदल्याएको छ, पाप के हो पनि मेरो सोचाइ पुरै बदल्याएको छ, प्रभु यीशुको हुनुहुन्छ मेरो सोचाइ पुरा बदल्याएको छ भन्दैछ। अर्कोतिर चाहिँ उसको जीवनमा हेर्दाखेरि चाहिँ त्यो बदलिएको देखिन्छ भने भनेपछि बराबर भएको है। त्यसैले बक्तिसमा दिने उनीहरूको सन्देश चाहिँ के थियो भने तिमीहरूको फल चाहिँ तिमीहरूको पश्चाताप कोही बराबरको वजनको हुनु पर्ने, पश्चाताप गरे मात्र नभन है, पश्चाताप गरे भनेर खालि त्यसको चित्रण गर्ने बक्तिसमा मात्र नलिउ, तर फलद्वारा नै बक्तिस के अरे पश्चाताप गरेको छु भनेर देखाऊ भन्नेछ। यदि साँच्चै पश्चाताप गरेको भने मलाई देखाऊ भन्नेछ। बक्तिसमा दिने उनीहरूको सन्देश चाहिँ त्यही भन्ने हुन्छ होइन, तिमी स्याउको रुख हो भने मलाई देखाउनु त स्याउको भने जस्तै होइन, सजिलो छ बुझ्ने भाषामा। अब लुका तिनमा एकचोटि पल्टाउँ है, एउटा उदाहरण हामी हेर्नेछौँ उसको यस खालको प्रचारमा चाहिँ, लुका तिनको दसदेखि चौधमा साँच्ची नै पश्चाताप गरेको प्रमाण कसरी देखाउने भनेर चाहिँ त्यहाँ मान्छेहरूलाई उसले बताउँछ। अब कसरी देखाउने, यसरी देखाउने भन्छ, केही उदाहरणहरू छन् लुका तिनको दसदेखि चौध। अनि मानिसहरूले यसो भन्दै उनलाई सोधे, तब हामी के गरौँ त भन्दैछ, पश्चाताप गर भन्दैछ, अनि अब के गरौँ त हामीले भन्दैछ, पश्चाताप गर। एघार पद, उनले जवाब दिँदै तिनीहरूलाई भने, जससँग दुईटा दौरा छन् त्यसले नहुनेलाई दिइहालोस्, दुईटा लुगा छ एउटा त्यतिकै बसिरहेको छ अर्कोले देऊ न बरु जसँग नभएको, त्यसो भन्दै उसको अब एकदम व्यापारिक बनाउन थाल्यो उसले होइन, र जससँग खानेकुरा छ त्यसले पनि त्यसै गरोस्, अरूसँग चाहिँ ब्रुपाबुट छ अरूसँग छँदैछ भने उसलाई देऊ होइन। बारपद, तब महसुल उठाउनेहरू पनि आएछन् त्यहाँ बत्तिसमा लिनलाई, उनीहरू चाहिँ अरूलाई ठगेर पनि पैसा चाहिँ लिने गर्थे कि, सरकारको लागि पैसा उठाउने मान्छे, तर सरकारको लागि पैसा उठाउँदा गएर त आफ्नोलाई पनि उठाउँथे कि खल्तीमा राख्नलाई। अनि उनीहरूलाई के भन्छ भने, गुरुज्यू हामी के गरौँ त, उनीहरू पनि पश्चाताप गर्न चाहन्छ। तेह्र पद, अनि उनले तिनीहरूलाई भने, तिमीहरूलाई जति तोकिएको छ त्योभन्दा बेसी नल्याऊ, जति तोकेको छ त्यो मात्रै उठाउने हो भनेपछि त ठ्याक्कै बदलिनु पर्यो। अब महसुल उठाउनेहरू के छ भने, इजरायलमा एकदम धनी भएको थियो राजेश, उनीहरू चाहिँ यसरी नै धनी भएको थियो। अनि पछि हामी देख्छौँ यो लेखिरहनेछ नि, यो मत्तीको सुषमा चाहिँ लेख्ने आफ्नै आफै पनि त्यस्तै थियो, तर उसको पुरै जीवन बदलेको अनि उसले त मत्तीको सुषमा चाहिँ लेखेछ, परमेश्वरको पवित्र आत्माले हो। त्यसपछि सिपाहीहरू पनि आउँछन्, उनीहरू त अन्य जातिहरू हेर्नुहोस् है, सिपाहीहरू चौध पद, अनि सिपाहीहरूले पनि उनलाई यसो भन्दै सोधे, अनि हामी चाहिँ के गरौँ त, अनि उनले तिनीहरूलाई भने, कसैलाई अत्याचार नगर, बन्दुक बोकेको छु भन्दैमा होइन कतिचोटि अत्याचार गर्छन् नि, त्यसैले कसैलाई अत्याचार नगर, कसैलाई झुट्टा दोष नलगाऊ र आफ्नो तलबमा सन्तुष्ट रह है, हडताल नगर भन्दैछ। त्यसैले बत्तिसमा दिन यूहन्नाले चाहिँ ल पश्चाताप गरेको देखाउने हो, त्यसो गरेन भने यहाँ केही उदाहरणहरू यहाँ पाएँ, सबै व्यक्तिहरू खाल खालको व्यक्तिहरूलाई जस्तो खालको व्यक्ति आयो त्यस्तै खालको उसलाई चाहिने कुरा उसले बताउँदैछ है, यहाँ त अलिकति नमुना दिएको। त्यसैले अब यसो एकछिन सोच्नु तपाईँ आफ्नै बारेमा है, अरूहरूलाई है, म साँच्चै नै एउटा पश्चाताप गरेको व्यक्ति हुँ र येशु ख्रीष्टमा विश्वास गरेको व्यक्ति हुँ भनेर कसरी देखाउने त, मैले देखाउनु त सकिँदो रहेछ नि त है, यही त भनिरहेको छ होइन, देखाउनै नसक्ने हो नि त नि होइन, म त विश्वासी हो अब त्यो त कानभित्र हो मेरो, होइन रहेछ हो भित्र हो तर देखाउन सकिँदो रहेछ, त्यसले सोच्नु त कसरी देखाउने त, तपाईँ जहाँ हुनुहुन्छ आफ्नो टोलमा छिमेकमा अनि आफ्नो परिवारमा होइन गाउँमा काममा कहिले कहाँ कहाँ गइन्छ जहाँसुकै होइन। त्यसैले जहिले पनि खतरा के छ भने, जिब्रोले हामीले चाहिँ भन्ने तर जीवनले चाहिँ नदेखाउने समस्या चाहिँ त्यो हो। यो अनि हाम्रो त्यो तराजु चाहिँ यस्तो हुन जान्छ, पश्चाताप गरे भन्दैछ है, एकदम ठुलो कुरा गर्दैछ, पश्चाताप त ठुलो कुरा हो, जीवन चाहिँ हल्का न हल्का छ, यहाँ माथि छ होइन, फल छैन भुस जस्तै कि हल्का। त्यसैले केही न केही गडबड छ त्यसमा चाहिँ, यदि मेरो फलहरू चाहिँ मेरो पश्चाताप अथवा स्वीकार सँग बराबर वजनको छैन भने प्रस्ताव लायकका फल फला भनेको त्यही हो. त्यसैले अब यो पश्चाताप चाहिँ कस्तो भने एउटा आन्तरिक कारोबार हो, परमेश्वरसित हुने एउटा काम हो कि, आन्तरिक भित्रबाट परमेश्वरसित हुने एउटा काम हो है, हामीले गर्ने काम है, परमेश्वर मान्छेको बीचमा हुन्छ, त्यो चाहिँ हाम्रो हृदयमा हुन्छ, हाम्रो सोचाइमा हुन्छ, अरूले देख्न सक्दैन है. अनि भिडमा हेरेर ल यो पश्चाताप यो गरेर चाहिँ त्यो सकिँदैन. त्यो फल भन्दैछौ यो चाहिँ बाहिर एकदम स्पष्टै देखिने कुरा हो, त्यो त नदेखिसकिँदैन है. फलरम फलेको च्याउ फलेको अथवा के फल्छ अरू आलुचा होइन, फल्दाखेरि त देखिँदैन नि होइन, टाढोबाट देख्छु आलुचा त्यहाँ टिप्न जानु पर्यो. त्यसैले फल नफल्ला त रुख के को जस्तो हुन्छ होइन, फल फलेको रुख छलाङ्गै देखिन्छ. त्यसै एउटा स्वस्थ हुनु पर्यो रुख, अब रोगी रुख छ भन्दा अब फल पनि खराबै हुन्छ. त्यसैले एउटा स्वस्थ रुखले चाहिँ स्वभावैले के पसिना काट्नु पर्दैन उसलाई त्यो आलुचा फलाउनलाई, स्वस्थ छ भने त्यतिकै फल्छ नि, मजाले फल्छ, कुनै हल्ला खल्ला बिना नै फल्छ होइन. अनि त्यसैले एउटा स्वस्थ विश्वासी हुन खान्छौँ हामी यहाँभित्र. अब अघि हामीले पढ्दाखेरि ख्याल गर्नुभयो होला नि, एकदम कडा शब्दहरू प्रयोग गर्दै बत्तीसमा दिने हुनाले त चेतावनी दिँदैछ. अब विषय पनि गम्भीर छ नि त, हल्का रूपले भन्ने कुरा पनि रहेनछ यहाँ त, मृत्युको जोखिम नरक जाने कुरा छ यहाँ त, ऊ त यसो गरे पनि हुन्छ भने त्यसो त हुँदै हुँदैन होइन, एउटा लोकदोरी गाएर यो बताउने कुरा होइन नि यो त होइन. बत्तीस दिने हुनाले त्यो गरिराखेन, उसको प्रचार चाहिँ एकदम हृदयमै छेड्ने खालको थियो क्या. अनि उसले चेतावनीहरू दिएछ जुन चाहिँ अघि हामीले पढ्यौँ है. अब एउटा कुरा एकजनाले यसरी भनेको कुरा चाहिँ म बताउन लागेछु. कसरी भनेको छ एकजनाले, मानौ तपाईँको आफ्नै विषयमा यसरी सोच्नुहोस् है, मानौ तपाईँ हामी चाहिँ अहिले नेपालमा छौँ होइन, हामीलाई त्यति अहिले खास सतावट छैन देशमा, तर अरेबियन कन्ट्रीमा जस्तो अथवा चीनमा पनि अहिले हालमै चीन जस्तो देशमा पनि तपाईँ हुनुभएको एउटा विश्वासी हुनुभएको भए र तपाईँलाई चाहिँ गिरफ्तार गरियो, यो मान्छे चाहिँ इसाई रहेछ भनेर चाहिँ तपाईँलाई चाहिँ पक्रियो, किनभने कानुन विरुद्ध भयो पञ्चायतकालमा जस्तो तपाईँलाई चाहिँ पक्रेको भए, इसाई भएको अभियोगमा है तपाईँ गिरफ्तार गरियो भने, अनि तपाईँलाई सब छानबिन गर्न थाल्यो किनभने अब अभियोग भनेको त प्रमाणित भएको थिएन, हो जस्तो छ भनेर चाहिँ अब शङ्कामा चाहिँ पक्रिया छ. अब छानबिन गर्दाखेरि चाहिँ तपाईँ इसाई नै हो भनेर ठहर गराउनलाई चाहिँ ती पक्रिनेहरूको लागि चाहिँ पर्याप्त प्रमाण उनीहरूले पर्याप्त प्रमाण उनीहरूले जुटाउन सक्छ कि सक्दैन थियो तपाईँलाई पक्रियो भने. त्यसको मतलब चाहिँ उनीहरूले छानबिन गर्दा चाहिँ ए यसको बाइबल यहाँ रहेछ, ए कसरी पढ्दो रहेछ यसको त थत्रो पारि हो, पक्कै इसाई रहेछ, नयाँ बाइबल होइन त्यसरी पढ्दो रहेछ, यो इसाई हो ल, एउटा प्रमाण त्यो हो तपाईँको, त्यस्तो भेटिन्छ होला प्रमाण. दोस्रो कुरा चाहिँ होइन एउटा प्रमाण जसलाई यसको थत्रो बाइबल बेसरी पढ्दो रहेछ, एउटा प्रमाण यो इसाई नै हो भनेर चाहिँ अभियोग लाग्यो. नम्बर दुई एउटा कुरा है, बाइबल चाहिँ दुई तरिकाले थत्रो हुन्छ, एउटा चाहिँ प्रयोग गरेर यसरी प्रयोग, अर्को चाहिँ दुरुपयोग गरेर यताउता फालेर कि त्यसरी चाहिँ गर्नु हुँदैन, राम्रै हामीले जतन गर्नुपर्छ, प्रयोग गरेर पुरानो होस् होइन. अब उसको चाहिँ प्रयोग गरेर पुरानो भएको बाइबल भेटिएछ, प्रमाण अभियोग ल, नम्बर एक इसाई नै हो ल, नम्बर दुई तर अरू पनि प्रमाण चाहियो, त्यतिले पुगेन होइन, कि उनीहरूले चाहिँ विभिन्न व्यक्तिहरूलाई साक्षीको रूपमा भेटाउन सक्थ्यो होला, अनि उनीहरू हो यसले हामीलाई चाहिँ विश्वास गर्नुपर्छ भनेको थियो, पश्चाताप गर भनेको थियो, यीशु बाहेक मुक्तिदाता होइन भनेर एकजना दुईजना तिनजना त्यहाँ त उठेछ, के तपाईँलाई पनि दोष्याउन त्यस्तो व्यक्तिहरू उठ्छन् होला, उठ्यो भने त राम्रो है. तपाईँले कसैलाई बताएको छैन भने त खै इसाई हो कि भने खै थाहा छैन भन्ने हो कि हो यो नै हो, यसले चाहिँ हामीलाई चाहिँ के कुरा भनिरहन्थ्यो जहिले पनि, बाटो सत्य र जीवन हो के भनिरहन्थ्यो यसले भनेर पदहरू पनि मन लाग्दैन होइन. त्यसैले दोस्रो अभियोग होइन, तपाईँले चाहिँ ख्रिस्टको साक्षी दिन चाहिँ नलजाइकन गरिरहेको कुरा चाहिँ अब चाहिँ दोस्याउन थाल्यो. अर्को चाहिँ के तपाईँको साथीहरूले पनि नचाहे पनि हो इसाई हो हाम्रो साथी चाहिँ, उनीहरूले पनि स्वीकार गर्थे कि होइन, होइन कोही कोही यहाँ हाम्रो विद्यार्थीहरू छन् स्कुलका के अरे नानीहरू बाबाहरूको टिचरहरू शिक्षक शिक्षिकाहरूले यो हाम्रै मेरै क्लासमा पढ्थ्यो ऊ इसाई नै हो है मूर्ति पूजा गर्नु पर्दाखेरि कहिले पनि उसले भाग लिँदैन थियो हाम्रो उमा चाहिँ यहाँ के वन्दना सन्दना गर्नु पर्थ्यो यस्तो नमस्कार गरेर मान्दै मान्दैन थियो भन्ने प्रमाण उठ्छ कि उठ्दैन त स्कुलमा है हुनु पर्यो नि खै हो कि होइन खै हामी त भन्ने त भएन नि होइन छिमेकीहरूले नि छिमेकीहरूले चाहिँ के भन्छन् तपाईँको बारेमा है अनि अरू तपाईँको नजिकको परिवारको सदस्यहरू जसले चाहिँ तपाईँलाई राम्रोसँग निहालेर चिने हुन्छ नि हो क्रिस्चियन नै हो त्यसैले हामी हाम्रो हाम्रो यहाँ हृदयमा साँचो पश्चाताप छ भने यदि हामी क्रिस्चियन हौ हाम्रो मुखले भन्छ भने त्यसपछि देखिनु पर्यो भन्दैछ अब हाम्रोलाई प्रयोग गरेर नभए त्यो दिने भन्दाखेरि होइन जरा छ भने साँचो जरा चाहिँ छ भने फल पनि फल्छ नि होइन अनि त्यसैले कतिपटक चाहिँ अब हामीले ख्याल गर्नु मान्छेहरूले चाहिँ भन्छन् क्या अनि हामीले त्यो सिक्नुपर्छ मान्छेहरूले म क्रिस्चियन हुँ भन्छ मैले बक्तिस्मा लिएँ भन्छ भन्छन् तर तपाईँले छ नि त्यो भन्दैमा तपाईँ बक्तिस्मा दिने हुन जस्तो हुनुपर्छ है तपाईँले चाहिँ फल छ कि छैन पश्चाताप लायकको फल छ कि छैन उसको जीवनमा उच्च जा गयो भन्दैमा होइन 2040 सालमा बक्तिस्मा लियो भन्दैमा जेल गयो भन्दैमा पनि हुँदैन फल छ कि छैन है मुख्य कुरा त्यो हो नत्र भने हामी आफै चाहिँ एक चाहिँ आफै धोका उसलाई पनि धोका भइरहन्छ है उसँग पनि जयमसी गर्छ उसले पनि जयमसी अब सबै ठिक छ है होइन त्यसैले गर्दाखेरि चाहिँ एक कारण चाहिँ किन मान्छेहरूले चाहिँ त्यसरी हेर्न चाहँदैन भने फल छ कि छैन भनेर धेरै जसले त्यो गर्न चाहँदैन उनीहरू चाहिँ सतही हुन किन चाहन्छ भने अब उसलाई त्यो गर्न दियो भने म पनि गर्न पाएँ नि त ऊ त क्रिस्चियन भएर पनि त्यसरी गर्न पाउँछ भने म पनि पाउँछु उसले त्यसरी बोल्नु पाउँछ म पनि पाउँछु उसले त्यसरी हिँड्न पाउँछ म पनि हिँड्न पाउँछु सजिलो अनि त्यस्तै खालको चर्च त्यस्तै खालको इसाई हामीलाई सजिलो लाग्छ हामी त्यस्तो बन्न चाहँदैनौँ बरु थोरै हो हामी ठिक छ होइन हामी चाहिँ साँचो फल फलाउने विश्वासी हुनुपर्छ है बत्तिसमा दिने हुनको आनकानी अलिकति पनि छैन उसले प्रचार गर्दाखेरि चाहिँ मान्छेहरूलाई एकदम फुस्ल्याउने उनीहरूलाई एकदम ढुक्क पार्ने आनन्द पार्ने त्यो छैन उसको चाहिँ तर सत्य कुरा उनीहरूलाई चाहिरहेको कुरा चाहिँ बोलिरहेछ उनीहरू साँच्चै नै तयार हुनु पर्यो नि त अब मुक्तिदाता प्रभु येशु ख्रीष्ट यहाँ प्रस्तुत गर्नेवाला छ उसले नै अनि हृदयहरू त तयार गर्नु पर्यो त्यसैले उसले चाहिँ पश्चाताप गर पश्चातापको लागि फल फलाउ त्यसैले जब व्यक्तिहरूले मुखले भन्छन् तर त्यहाँ छैन भने छ नि दोष परमेश्वरको होइन उसैको अनि हाम्रो पनि दोष हुन्छ यदि त्यो ठिक छ भन्न थाल्यो भने बुझ्नुहुन्छ है अर्काको दोषहरू ठिक छ त्यो गर्न थाल्यो भने चाहिँ त्यो चाहिँ के सङ्केत हो भने हामी आफै खुकुलो भइरहेछ आफ्नै जीवनमा चाहिँ अनि त्यसैले नेपालीमा भनिन्छ नि एनी हाउ काम चलाओ चलिहाल्छ नि क्रिस्चियन भने चाहिँ भइहाल्यो चल जान्छ भइहाल्यो अब त्योभन्दा मूर्ति पूजा गर्दैन भइहाल्यो होइन त्यो हुँदै हुँदैन नरक जाँदैछ मान्छेहरू है त्यसैले हुन्छ हुन्छ अब भइगयो नि अब कति त्यो गर्नै हुँदैन यो यति गम्भीर विषय हो है परमेश्वरको बारेमा पाप विषय यी सब विषयमा चाहिँ सत्य कुरा नै हामीले खोज्नुपर्छ आफ्नै लागि अरूको लागि होइन अनि अरूलाई सहायता खास सहायता त त्यसरी हुन्छ नि त्यसैले अब मत्ती 3 हामी छ है जुन कुरा अघि बन्सोर र भुसको गर्दैछ नि एक्चुली त्यसमा चाहिँ है मत्ती 3 अध्यायमा याद गर्नु होला त्यो बन्सरले ढाल्ने भन्दैछन् अनि त्यो भुस र गहुँलाई छुट्याउने कुरा अनि यहाँ त कसरी गर्ने गर्छ नाङ्लोमा लिएर एसएसएसएस गर्छ नि होइन एसएसएस अनि हावाले चाहिँ त्यो हल्का भुसलाई चाहिँ एउटाइदिन्छ होइन गहुँ चाहिँ रहन्छ होइन अब छुट्टी अनि त्यहीलाई प्रयोग गर्दै उसले भन्छ कि ठिक र बेठिक छुट्याइन्छ झुटो साँचो छुट्टिन्छ साँचो पश्चाताप गरेको मुखले मात्र भनेको छुट्टिन्छ केले छुट्याउँछ आगोले जाँचेर किन आगोले त जलाइदिन्छ त होइन अनि यसरी परमेश्वरले चाहिँ अब यसरी छुट्टिने काम गर्नुहुन्छ वास्तवमा यहाँ हामीले चाहिँ सबै एउटै छ हामी एउटै दाजुभाइ समाज होइन भनेर भनौँ है तर परमेश्वरले त एकदम छुट्याउनुहुन्छ अनि परमेश्वर को को साँच्चै मुक्ति पाउन चाहन्छन् को को चाहिँ चाहँदैन को को पश्चाताप गर्ने इन्कार गर्छन् को को चाहिँ पश्चाताप गर्दैछन् यसरी चाहिँ त्यो समय थियो एकदमै राम्रो समय थियो वास्तवमा बप्तिस्मा दिने योहन्ना जब आएर चाहिँ त्यस्तो 400 वर्ष भइसक्यो कोही यसरी बोल्ने मान्छे थिएन. एकदमै सुन्दर मौका थियो इजरायलको लागि है, एकदमै राम्रो मौका. अनि भन्यो भने अहिले पनि अब हाम्रो समयमा चाहिँ पनि एकदम राम्रो मौका, यसलाई अनुग्रहको समय भनेको छ है. मान्छेहरू हाम्रै आफन्तहरू उनीहरू साँच्चै परमेश्वरसँग सम्बन्धमा आउन सक्छन्, जानु मात्रै पर्छ. हामी चाहिँ बत्तिसमा दिने योजना जस्तै राम्ररी ख्रिस्टलाई औल्याउने देखाउने अनि साक्षी होइदिनु परेछ है, पश्चाताप गर्न चाहने र आउँछन् होइन. अनि त्यसैले बत्तिसमा दिने योजनाले चाहिँ पश्चातापको लागि डोर्याउँदैछन्, तयार गर्दैछ. उसलाई थाहा छ विद्रोही छ इजरायल, व्यवस्था गरिरहेछ. अनि तर उसले चाहिँ चेतावनी दिनुपर्छ के भने डरलाग्दो इन्साफ चाहिँ आउनेवाला छ. अनि वास्तवमा हामी पढ्दै जाँदा त के हुन्छ भने सब पाएर पनि इजरायल चाहिँ कठोर 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 अनि अन्तमा चाहिँ प्रभु येशूलाई क्रुसमै टाँग्छ है, पुरै इन्कार गर्छ. त्यसैले त्यो खण्ड हामीले पढ्यौँ. अब यसपछि खण्डमा चाहिँ के छ भने प्रभु येशूको बत्तिसमा छ. अब त्यहाँ जाउँ. अब हामी 3:13 हामी पढौँ 17 तब येशु गालिलबाट यर्दनमा यूहन्ना कहाँ उनीद्वारा बप्तिस्मा लिन आउनुभयो. चौधपद तर यूहन्नाले यसो भन्दै उहाँलाई रोके, मलाई पो तपाईँद्वारा बप्तिस्मा लिन खाँचो छ अनि तपाईँ पो म कहाँ आउनुहुन्छ. बाँकी पनि पढौँ यसलाई. अनि येशुले जवाब दिँदै उनलाई भन्नुभयो, अहिले यस्तै हुन देऊ, किनभने यसरी नै सबै धार्मिकता पूरा गर्नु हामीलाई उचित छ. तब उनले हामीलाई तर उनले उहाँलाई अनुमति दिए अनि बप्तिस्मा लिएर येशु तुरन्तै पानीबाट माथि निस्कनु भयो. अनि हेर उहाँका निम्ति आकाशहरू खोलिए अनि उहाँले परमेश्वरका आत्मालाई ढुक्कुर झैँ ओर्लदै गर्नुभएको र आफू माथि आउँदै गर्नुभएको देख्नुभयो. अनि हेर स्वर्गबाट एउटा आवाज आयो जसले भन्यो, यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु. अब प्रभु येशु चाहिँ परमेश्वरको इच्छामा आज्ञाकारी भइकन बप्तिस्मा लिने हुनुहुन्छ. अब बप्तिस्मा दिने हुन त म पापी हुँ भनेर ऊ आफैलाई थाहा छ. अनि त्यसैले अनि ऊ चाहिँ एउटा नम्र व्यक्ति थियो. बप्तिस्मा दिने हुन्न, एकदम नम्र व्यक्ति थियो. अनि उसलाई थाहा थियो कि मेरो हात त पापी हात हो, मैले कसरी बप्तिस्मा दिने उहाँलाई पवित्र प्रभु येशूलाई है. अनि उसले चाहिँ बप्तिस्मा दिन इन्कार गर्छ सुरुमा चाहिँ, तपाईँले पो मलाई बप्तिस्मा दिने भनेर. तर प्रभु येशू ख्रीष्टले चाहिँ उसको कुरालाई चाहिँ पछ्याएर चाहिँ के भन्नुहुन्छ, तिम्रो काम चाहिँ जुन गर्नुपर्छ गर. अनि अगमवक्ताहरूको तर्फबाट बप्तिस्मा दिने योहन्नाको काम के हो भने ख्रीष्टलाई देखाउनु सार्वजनिक रूपमा. अनि यही कार्यद्वारा नै सार्वजनिक रूपमा प्रभु येशू ख्रीष्टले प्रस्तुत गर्नेवाला थियो. अनि तिमीले गर्नुपर्छ भन्नुहुन्छ है. अनि त्यसैले सबै प्रतिज्ञाहरू, सबै भविष्यवाणीहरू, सबै उद्देश्य योजना, सबै चिज जसले चाहिँ येशू ख्रीष्टलाई देखाइरहेको थियो नि उहिलेदेखि, अब बप्तिस्मा दिने योहन्नाले नै आफ्ना हात उहाँ नै हो भनेर उहाँमाथि राख्नै पर्छ है. अनि बप्तिस्मा दिनुपर्छ. अनि यसरी चाहिँ सार्वजनिक रूपमा चाहिँ प्रभु येशूको सेवा कार्य चाहिँ सुरु हुनुपर्छ. परमेश्वर इच्छा यही हो है कि येशु ख्रीष्ट नै सबै मानिसहरूको प्रतिनिधि हुनुहुन्छ है. सिद्ध रूपमा जस्तो नि उहाँ त मानिस बन्नुभयो है. सबै मानिसहरू हुनु त पापी छन्, उहाँ चाहिँ पाप रहित हुनुहुन्छ. तर उहाँ चाहिँ उनीहरूको मनुष्यत्वमा चाहिँ भाग लिनुभएको क्या. प्रभु येशु चाहिँ मानिसहरूको हुलमा आउनु भएको छ भने जस्तो कि उनीहरूसँग अलग्ग भएर बसिरहनु भएको छैन. उहाँ हुनुहुन्थ्यो अलग्ग, तर उहाँ चाहिँ अब मानिसहरूकै बीचमा आउनु भएको छ, हाम्रै मनुष्यत्वसँग चाहिँ आफूलाई जोड्नु भएको छ. अनि बप्तिस्मा दिनेको के अरे बच्चन युहन्नाको बप्तिस्मा चाहिँ पश्चातापको बप्तिस्मा थियो. अनि सबै मानिसहरू जो पाप भएका मानिसहरू त स्वीकार गर्दै आउनु पर्यो होइन, हामी पापी छौँ भन्दै. अनि उनीहरूले चाहिँ बप्तिस्मा लिने त्यो अरू व्यक्तिहरूले चाहिँ खुल्लम खुल्लो रूपमा बत्तिसमा लिँदाखेरि चाहिँ के भन्दै थियो भने हामी चाहिँ पापी हौ, हामी चाहिँ पश्चाताप गर्नुपर्ने मान्छेहरू हौ, अनि जो जो चाहिँ सदुकी र फरिसीहरू चाहिँ यसरी बसिरहेको छ हामी चाहिँ किन पश्चाताप गर्नु पर्यो भन्ने त्यसले छुट्टिन्थ्यो क्या बत्तिसमा, को को पश्चाताप गर्ने हो को को नगर्ने, अनि जो आउँदैछ अनि प्रभु येशु चाहिँ त्यो यसरी विश्वास गर्न आउनेहरूको पक्षमा जानु भएको छ कि यो बत्तिसमा चाहिँ है, अनि उहाँको सेवाकारीमा चाहिँ को सुरुवातमा नै यसरी आबद्ध हुनुभएको भनौ न एक्जामले देखाउँदै हुनुहुन्छ, अनि एक दिन भनेको उहाँको सेवकाईको अन्तमा चाहिँ भनेको अब योदेखि 3.5 वर्षको अन्तमा चाहिँ पुरै पापीहरूसँग नै उहाँ चाहिँ भागी लिनुभएको, उहाँ पापरहित भएर पनि त्यो सबै पापीहरूको पापै बोक्नु भएको चाहिँ क्रुसमा, तर सुरु चाहिँ यसरी हुन्छ है। अनि त्यसैले याद गर्नुहोस् फेरि क्रिस्चियन बत्तिसमा होइन यो है, प्रभु येशुले बत्तिसमा लिएकोले हामीले बत्तिसमा लिनु त्यो होइन, मैले पनि बुझ्दिन्थेँ, मैले यसो पढेँ ए उहाँले त्यो बुझे, हामीले कति कुराहरू चाहिँ मत्तीको सुसमा छ त्यसैले हामीले अध्ययन सुरु गरेको क्या यो हाम्रो अध्ययनहरूमा चाहिँ, किनभने हामी चाहिँ यहाँ मत्तीमा जान्छौँ अनि कति कुराहरू चाहिँ बुझ्नु गाह्रो छ हामीलाई यदि हामीलाई सहायता गरिएन भने, किनभने यो पुरानो नियमबाट सिधै आउँदैछ कि यो चाहिँ, पुरानो नियमबाट छट्टै छोडेर यो नयाँ नियम त्यसरी होइन, पुरानो नियममा जे अगाडि बढिरहेछ नि त्यही लगातार अगाडि, खालि 400 वर्ष त्यहाँ मौन परमेश्वर रहे पनि त्यही नै अगाडि बढिरहेको केही बदलिएको छैन वास्तवमा है, खालि अब पुरा हुने समय आएको छ है। अनि यसरी चाहिँ हुन्छ हाम्रो बत्तिसमा भनेको एकदम फरक कुरा, यहाँ छोएको पनि छैन, एकदम यहाँ सम्बन्धितै छैन वास्तवमा, यो बेग्लै बेग्लै कुरा हो, सायद हामी कुरा गरौँला कति बेग्लै छ भन्ने कुरा, जस्तो कि मण्डली भन्ने कुरा, अहिले मण्डलीको अलिकति छनक पनि छैन यहाँ जति हेरिरहेछौँ नि, खालि केही सिद्धान्तहरू जुन आत्मिक सिद्धान्तहरू चाहिँ हामीलाई लागू गर्दैछ मैले जाने गर्दाखेरि, तर मण्डलीको विशिष्ट सत्यताहरू चाहिँ हामीले यहाँ देख्दैनौँ, अनि त्यो कुराहरू मलाई लाग्छ आउने दिनहरूमा आज पनि बिहान भोलि पर्सि होइन स्पष्ट हुन्छ, एकदम फरक चिज हो मण्डली भन्ने चिज। अब जे होस् पछिल्लो दिन योनाले त्यसैले उहाँ नै हो भन्दैछ है, अनि तर बत्तिसमा दिने योहन्नाले मात्र उहाँलाई गवाही दिएन, प्रभु येशूलाई गवाही दिन त स्वर्ग नै खोलिएको छ है, बत्तिसमाबाट पानीबाट निस्कन त स्वर्गबाट नै गवाही दिएको छ है, पवित्र आत्मा जो आउनु भएको छ नि त्यो त उहाँलाई अभिषेक गरेको है, पवित्र आत्माद्वारा उहाँ अभिषिक्त हुनुभयो, अभिषेक गरिएको भनेको नै मसीह है, अभिषेक गरिएको भने नै ग्रिक भाषामा ख्रिस्ट भनिन्छ, अनि त्यही घडी परमेश्वर पिताले नै यिनी मेरा प्रिय पुत्र हुन् भनेर चाहिँ उहाँले आफ्नो छाप लगाउनुहुन्छ, बत्तिसमा दिने उनीहरूले पनि छाप लगाउँछ, परमेश्वर पिताले पनि छाप लगाउनुहुन्छ माथिबाट है, बत्तिसमा दिने उनीहरूले चाहिँ उहाँ एउटा मनुष्यत्व रूपमा उहाँलाई आउने आउँछ भने स्वर्गबाट चाहिँ उहाँ परमेश्वर त्यो पुत्र ईश्वरत्वलाई चाहिँ आउने आउँछ। अब तीन अध्याय चाहिँ यसरी नै अन्त हुन्छ होइन, अब